यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भारतसँग भएका सम्झौता नेपाल र नेपालीको हित एवं आर्थिक विकासको पक्षमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा संसदीय समितिमा स्पष्ट। यौन शोषण तथा व्यक्ति बेपत्ता आरोप लागेका रामबहादुर बमजन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोद्वारा सार्वजनिक, निजको साथबाट 4 करोड़ रूपियाँ भन्दा बढ़ी बरामद। क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा 8 वर्ष कैद, 3 लाख जरिवाना र 2 लाख क्षतिपूर्ति भराउन जिल्ला अदालत काठमाडौँको आदेश। र भूटानमा हिजो सम्पन्न निर्वाचनमा लिबरल पीपुल्स डेमोक्रेटिक पार्टी पीडीपीलाई स्पष्ट बहुमत।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग भएका सम्झौता नेपाल र नेपालीको बृहत्तर हित र नेपालको आर्थिक विकासको पक्षमा भएको बताउनु भएको छ। कानून न्याय तथा मानवाधिकार समितिको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले भारतीय विदेश मन्त्री नेपाल आएका बेला भएका सम्झौता नेपालको हित विपरीत नभएको जानकारी दिनुभयो। प्रधानमन्त्री प्रचण्डले सामुदायिक विकासमा प्रभाव पार्ने आयोजना तथा विद्युत व्यापार र न्यानो सेटेलाइट सम्बन्धी विषयमा भएका सम्झौता नेपालकै हितमा भएको जानकारी दिनुभयो।
चाहे मेरो भारत भ्रमणको बेलामा होस्, नेपालको राष्ट्रिय हित, नेपाली जनताको बृहत्तर हित र हाम्रो आर्थिक विकासको आकांक्षालाई सम्बोधन गर्ने बाहेक कुनै पनि कन्फ्युजन नहोस् भन्ने कुरामा सरकार पूरै सतर्क थियो छ। अहिले भारतीय विदेश मन्त्री आउँदा पनि नेपालको राष्ट्रिय हित, चाहे त्यो सन् 1950 सन्धिसँग सम्बन्धित कुरा होस्, चाहे त्यो बााउन्ड्री इस्युसँग सम्बन्धित कुरा होस्, हामीले आफ्नो पोजिसनलाई, हाम्रो आफ्नो विगतदेखिको पोजिसन दोहोरोसँग स्थापित अहिले पनि गरिएको छ। त्यसकारण यो विषयमा स्पष्ट भएर सहमति कार्यान्वयनमा सहयोग पुर्याउन हामी सबैले आफ्नो ठाउँबाट योगदान गर्नु नै नेपाल राष्ट्र र नेपाली जनताको हितमा छ भनेर म भन्न चाहन्छु।
प्रधानमन्त्री प्रचण्डले नेपालबाट भारतले भारतीय लगानीको मात्र बिजुली किन्ने भनेर कुनै सम्झौता नभएको तर चिनिया ठेकेदारले बनाएको आयोजनाबाट उत्पादित बिजुली किन्न भने भारतले आनाकानी गरेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले भारत सरकारसँग भएको सम्झौताले नेपाल र भारतबीच दीर्घकालमा विद्युत व्यापारको ढोका खुलेको र केही दिनमै पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम शुरू हुने बताउनुभयो।
पञ्चेश्वर अब अन्तिम चरणमा पुगेको छ, डीपीआर फाइनल गर्ने कुरा हामी सबैलाई थाहा छ, त्यो दुवै देशको राष्ट्रिय हितमा छ भन्ने कुरामा हामी सबै सहमतै छौं। त्यसलाई अन्तिममा पनि मेरो भारत भ्रमणको क्रममा जो वातावरण बन्यो त्यो कारणले पञ्चेश्वर अगाडि बढ्दैछ र मलाई विश्वास छ आउने केही दिनभित्र पञ्चेश्वरको ब्रेक थ्रु हुन्छ, त्यसले नेपालको अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक असर पर्छ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा नेपालबाट आगामी 10 वर्षमा भारतले 10,000 मेगावाट विद्युत किन्ने सम्झौता भएको थियो। त्यस सम्बन्धमा भारतीय विदेश मन्त्री एस जयशंकर यही पुष 19 गते नेपाल भ्रमणमा आएको बेला दुई देशका अधिकारीहरूबीच विद्युत व्यापार लगायतका विषयमा समझदारी भएको थियो। सरकारले एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिको म्याद माघ 15 गतेसम्म थप गरेको छ। हिजोको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार मन्त्री रेखा शर्माले सरकारले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषबाट 2 अर्ब रूपियाँ विपत व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो। मन्त्री शर्माले सो रकम भूकम्प प्रभावित जिल्लामा खर्च गरिने बताउनुभयो।
प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा मौजदात रहेको रकम मध्येबाट विपद व्यवस्थापन कोषमा 2 अरब रूपियाँ उपलब्ध गराउने भन्ने छ। यो खास गरेर भूकम्पबाट प्रभावित जिल्लाको त्यहाँको कामको लागि यो रकम उपलब्ध गराइएको हो। सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा युगाण्डाको राजधानी कम्पालामा यही 5-6 मार्च 2080 आयोजना हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको 19 शिखर सम्मेलन तथा सो अघि 3-4 मार्च 2080 हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको मन्त्री स्तरीय बैठकमा माननीय परराष्ट्र मन्त्रीको नेतृत्वमा र 1-2 मार्च 2080 हुने उच्च पदाधिकारी बैठकमा परराष्ट्र सचिवको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको गठन गर्ने भन्ने भएको छ। प्रधानमन्त्रीदेखि परराष्ट्र सचिवसम्मको नेतृत्वको यो टोली हुनेछ।
यस्तै बैठकले प्रधानमन्त्रीको नेतृत्वमा युगाण्डाको राजधानी कम्पालामा आगामी माघ 5 र 6 गते हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको 19 शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको गठन गर्ने निर्णय गरेको मन्त्री शर्माले बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघले डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्न सरकारले छानबिन समिति गठन गरेकोमा त्यसको स्वागत गरेको छ। महासंघले आज एक विज्ञप्ति जारी गर्दै आफ्नो अनुरोध अनुसार डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्न गठित छानबिन समितिले समस्याको दीर्घकालीन समाधान पहिल्याउनुपर्नेमा जोड़ दिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले रामबहादुर बमजन भनिने रामलाल बमजनलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। हिजो साँझ पक्राउ परेका बाराको निजगढ़स्थित रतनपुरी स्थायी घर भएका 34 वर्षीय बमजनलाई सीआईबीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा सीआईबी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले 4 तला माथिबाट हाम फालेर भाग्न खोजेका बेला बमजनलाई काठमाण्डुको बुढानीलकण्ठ स्थित आफ्नै घरबाट हिजो साँझ पक्राउ गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार उनको साथबाट 30,92,000 नेपाली रूपियाँ बराबरका विभिन्न 17 देशका मुद्राका साथै 3,03,75,000 रूपियाँ बरामद गरिएको छ। उनी विरूद्ध यौन शोषण तथा व्यक्ति बेपत्ता गरेको आरोपमा जाहेरी दर्ता भएको थियो। विक्रम सम्बत 2071 साउनदेखि बाराको हलखोरियामा रामबहादुर बमजनको आश्रममा आनीको रूपमा रहेकी 22 वर्षीय महिलाको जाहेरीका आधारमा सर्लाही जिल्ला अदालतबाट 2076 माघ 23 गते प्रहरीलाई पक्राउ अनुमति प्राप्त भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका नवनियुक्त महासचिव मोहम्मद गोलाम सर्वरले शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपति भवनमा आज भएको भेटमा राष्ट्रपति पौडेलले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा सदस्य राष्ट्रहरूबीच एकता र ऐक्यबद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढ़ाउन नेपाल पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले सार्कका अन्य सदस्य राष्ट्रहरूले पनि सहयोग र समझदारीका माध्यमबाट सार्कलाई गति दिनेमा आफू आशावादी रहेको बताउनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दुर्गम क्षेत्रको जनजीवन मूल प्रवाहमा ल्याउन नेपाल टेलिकमले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनु भएको छ। नेपाल टेलिकमबाट रूकुम पूर्वको रूकुमकोट र रूकुम पश्चिमको मुसिकोटमा अप्टिकल फाइबर ट्रान्समिशन लिंक पुर्याई फोन इन्टरनेट र टेलिभिजन सहितको एचटीटीएच सेवाको आज सिंहदरबारस्थित मन्त्रालयबाट भर्चुअल रूपमा उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले नेपाल टेलिकमको सेवालाई चाँडै नै 77 जिल्लामा विस्तार गर्ने गरी कार्य भइरहेको बताउनुभयो।
सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको कुरा हामी सबैलाई थाहा छ। अहिले हामी 74 जिल्लामा यो पुग्यौं र 3 जिल्ला बाँकी छन् र 2 जिल्ला अनि हुम्ला र डोल्पामा हामी छिटै पुर्याउने तयारीमा पनि छौं। मुगुमा अलिकति समय लाग्छ, यही आर्थिक वर्षमै हामी 2 जिल्लामा पुर्याइसक्ने र अर्को आर्थिक वर्षसम्म अर्को तेस्रो जिल्ला पनि पुर्याएर हाम्रो 77 जिल्लामा हामी त्यो पुर्याउने प्रक्रियामा छौं। त्यसकारण मैले हाम्रा टेलिकमका सबै साथीहरूसँग जसरी नेपाली जनताले हाम्रो दूरसञ्चार भनेर जसरी अपनत्व ग्रहण गरिरहेको त्यो अपनत्वको भाव अनुसार यहाँहरूले बाँकी 3 जिल्लामा पनि छिटो भन्दा छिटो यसलाई अगाडि बढ़ाउने गरी प्रयत्न गर्नुहुनेछ र त्यसका निम्ति आवश्यक सहजीकरणका निम्ति मन्त्रालय सदैव तत्पर छ।
मन्त्री शर्माले सरकारले सूचना र प्रविधिको विकास तथा विस्तारलाई उच्च प्राथमिकता दिएकोले अप्टिकल फाइबर सेवाको सहज पहुँच र विस्तारले आम नागरिकको सामाजिक आर्थिक जीविकामा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले मुलुकका सबै भागमा नेपाल टेलिकमको भोइस र डाटा सेवा विस्तार गरी आम नागरिकको सहज पहुँचमा पुर्याउन आवश्यक रहेको बताउनुभयो। रूकुम पश्चिम जिल्ला सहित हालसम्म 74 जिल्लामा नेपाल टेलिकमको अप्टिकल फाइबर सेवा विस्तार भएको छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले आज पनि शिक्षासँग सरोकार राख्ने विभिन्न संघ संस्थाका प्रतिनिधिसँग शिक्षा विधेयक 2080 सुझाव लिएको छ। समितिको आज बसेको बैठकमा नेपाल सामुदायिक विद्यालय कर्मचारी संघ, बहिरा शिक्षक संघ, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल लगायतका संस्थाका प्रतिनिधिले सरकारले 52 वर्षपछि ल्याउन लागेको शिक्षा विधेयकमा निशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्ने र सामुदायिक विद्यालयको सुधार र गुणस्तर वृद्धि गर्नुपर्ने लगायतका सुझाव दिनुभयो। नेपालमा गत वर्षको तुलनामा यो वर्ष 4.33% बढ़ी धान उत्पादन भएको छ। प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्री डाक्टर बेदुराम भूषालले यस वर्ष कृषकलाई समयमा नै रासायनिक मल उपलब्ध गराइएको र मौसम अनुकूलताले गर्दा धानको उत्पादन बढ़ेको जानकारी गराउनुभयो। मन्त्री डाक्टर भूषालले प्रविधिको प्रयोग र सिंचाईको सुविधा बढ़ाउन सके नेपाल खाद्य तथा नगदे बालीमा आत्मनिर्भर बन्ने विश्वास व्यक्त गर्नुभयो। बैठकमा सांसदहरूले जमीन र कृषक दुवैको वर्गीकरण हुनुपर्ने, प्रांगारिक मलको प्रयोग बढ़ाउनुपर्ने, नगदे बालीको बजार व्यवस्थापन गर्नुपर्ने धारणा राख्नुभयो। समिति सभापति डाक्टर आरजू राणा देउबाले 15 जनाको टोलीलाई बाँदर नियन्त्रण तालिममा भारतको हिमाचल पठाउने निर्णय गरेको जानकारी दिनुभयो। कर्मचारी संचय कोषले आगामी फागुन 1 गतेदेखि संचयकर्ता दम्पतिलाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने भएको छ। कोषले आज सूचना जारी गर्दै यसअघि संचयकर्तालाई मात्र उपलब्ध गराइँदै आएको सो सुविधा संचयकर्ता दम्पतिले समेत प्राप्त गर्ने व्यवस्था मिलाइएको जनाएको छ। कोषले 2076 सालदेखि संचयकर्ताले अस्पतालमा भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढ़ीमा 1 लाख र 12 घातक रोगको हकमा सेवा अवधिभरमा 10 लाख रूपियाँसम्मको स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएको छ। आगामी फागुन 1 गतेदेखि संचयकर्ताका पति वा पत्नीलाई पनि सो सुविधा प्रदान गरिने कोषले जनाएको छ। सो सुविधाका लागि अस्पतालको सूची तयार भइसकेको कोषले जनाएको छ। जुम्लामा राष्ट्रिय प्रसारण लाइनको बत्ती भरपर्दो नहुँदा स्थानीयले शास्ति पाउन थालेका छन्। विद्यार्थीदेखि स्थानीय व्यापारी तथा उपभोक्ताहरू राष्ट्रिय प्रसारण लाइनको बत्ती अनियमित हुँदा समस्यामा परेका हुन्। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
जुम्लामा 11 केबीको राष्ट्रिय प्रसारण लाइन पुगेको 2.5 वर्ष बित्यो। 2078 साल साउन 18 गते जुम्ला राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको थियो। नियमित बत्ती अभावको समस्या झेलिरहेका जुम्लावासी राष्ट्रिय प्रसारण लाइन पुगेसँगै अध्ययारो मुक्त हुने आशामा थिए। तर शुरूआतदेखि अनियमित हुँदै आएको राष्ट्रिय प्रसारण लाइन अहिले पनि उस्तै छ, जसका कारण उपभोक्तादेखि विद्यार्थी मर्कामा छन्। स्थानीय व्यापारी खडानन्द न्यौपाने:
समस्या चाहिँ सानातिना कम्पनीहरू डिप फ्रिजहरू चलेका छैनन्, मान्छे अन्धकारमा छ, विद्यार्थीको चाहिँ ट्युसनको अवस्था छ, उनीहरूले पढ्न पाएका छैनन्। कालीकोटमा चाहिँ जुम्लाको लागि मुख्य ट्रान्समिटर त्यहाँ भएको हुँदा त्यहाँबाट पनि गडबड भइरहेको छ।
राष्ट्रिय प्रसारण लाइनको बत्ती प्राय गइरहने, आए पनि मोबाइलसम्म चार्ज गर्ने पावर नपुग्ने, अत्यावश्यक समयमा बत्ती जाने र बत्ती अभावकै कारण इन्टरनेट समेत नचल्ने जस्ता समस्याले राष्ट्रिय प्रसारण लाइनको बत्तीले शास्ति दिएको चन्दनाथ नगरपालिकाका स्थानीय पूर्ण सिंह कठायतले बताउनुभयो।
सामान्य कुरा मोबाइल चार्ज गर्नेदेखि लिएर नेट चल्दैन, बैंकिङ कार्यक्रममा बाधा परेको छ, अब हस्पिटलमा पनि असुविधा गर्न, अब एक्सरे गर्दाखेरि पनि अनेक किसिमको बाधाहरू व्यवहार आइरहेको छ।
11 केबी प्रसारण लाइनको दूरी लामो हुनु, सुर्खेत दैलेख र कालीकोटमा प्राय बिग्रिनु र बीचबीचमा सब स्टेशनहरू नहुनुले बत्ती आउने जाने भइरहेको छ। हिउँदको समयमा लोड बढ़ी हुने भएकाले बत्तीको भोल्टेज कम भइरहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख राम आशिष शाहले बताउनुभयो।
बिहान बेलुका आधी घण्टा पौन घण्टा प्रति तीन चोटि क्लिक हुने, जाडो महिनामा पाहाडतिरको लोड धेरै बढ्यो अनि भोल्टेज एकदम कम हुन्छ लोड बढेपछि।
प्रदेश राजधानी सुर्खेत पछिको ठूलो शहर जुम्लामा नाम मात्रको राष्ट्रिय प्रसारण लाइन पुग्दा स्थानीयले पाएको शास्तिलाई मध्यनजर गर्दै दिगो र भरपर्दो बिजुली व्यवस्थापनमा तीनै तहका सरकारले ध्यान दिन जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। भूटानमा हिजो सम्पन्न निर्वाचनमा पूर्व प्रधानमन्त्री छिरिङ तोबगेको लिबरल पीपुल्स डेमोक्रेटिक पार्टी पीडीपीले 47 मध्ये 30 सीट सहितको जनमत प्राप्त गरेको भूटानको निर्वाचन आयोगले जनाएको छ। आज सार्वजनिक गरिएको निर्वाचन परिणाम अनुसार छिरिङ तोबगेलाई दोस्रो पटक प्रधानमन्त्री बन्न आवश्यक समर्थन प्राप्त भएको छ। सन् 2008 स्थापना भएको भूटानको पहिलो संसदमा तोबगे विपक्षी दलका नेता हुनुहुन्थ्यो। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकनले इजरायलद्वारा प्यालेस्टाइनी समूह हमास विरूद्धको कार्यवाहीमा मृत्यु हुने प्यालेस्टाइनी सर्वसाधारणको संख्या धेरै भएको बताउनु भएको छ। विदेश मन्त्री ब्लिंकनले मृत्यु हुनेमा प्यालेस्टाइनी बालबालिका र महिला सहित सर्वसाधारणको संख्या धेरै हुनु दुःखद विषय भएको र यस सम्बन्धमा संयमित हुन इजरायली प्रशासनसँग आग्रह गर्नुभएको छ। गाजा पट्टीमा युद्ध शुरू भए यता मध्यपूर्वको आफ्नो चौथो संकटकालीन भ्रमणमा रहेका अमेरिकी उच्च कूटनीतिज्ञले मंगलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग तेल अभिभमा भेटवार्ता गर्नुभएको थियो। ब्लिंकनले तेल अभिभमा पत्रकार सम्मेलनमा संयुक्त राज्य अमेरिकाले आफ्नो सहयोगीलाई समर्थन जारी राख्ने बताउनुभयो, तर प्यालेस्टाइनी क्षेत्रमा फँसेका इजरायली तथा अन्य देशका नागरिकहरूको सुरक्षाका लागि थप काम गर्न पनि आवश्यक रहेको बताउनुभयो। फ्रान्सका राष्ट्रपति एमान्युएल म्याक्रोले 34 वर्षीय गैब्रियल एटललाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ। खुल्ला रूपमा आफूलाई समलिंगी बताउने 34 वर्षीय एटल फ्रान्सको सबैभन्दा कम उमेरमा सरकार प्रमुख बन्नुभएको छ। म्याक्रोले आफ्नो राष्ट्रपति पदको अन्तिम तीन वर्षका लागि आफ्नो टीमलाई सुदृढ़ गर्न खोजिरहनु भएको बेला यसै साता मन्त्री परिषदमा व्यापक फेरबदल हुने अपेक्षा गरिएको छ। एलिजाबेथ बोर्नले राजीनामा दिएपछि गैब्रियल एटल प्रधानमन्त्री नियुक्त हुनुभएको हो। एटल म्याक्रोको पार्टीमा सन् 2023 जुलाईदेखि शिक्षा तथा राष्ट्रिय युवा मन्त्री हुनुहुन्थ्यो। अब आर्थिक समाचार।
अर्थमन्त्री डाक्टर प्रकाश रणमहतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाखमा हुन लागेको लगानी सम्मेलनमा सहभागी हुन निम्तो दिनुभएको छ। भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट 2024 सहभागी विभिन्न देशका राष्ट्र प्रमुख, मन्त्रीहरू र लगानीकर्तालाई सम्बोधन गर्नुहुँदै मन्त्री डाक्टर महतले निम्तो दिनुभएको हो। अर्थमन्त्री डाक्टर महतले नेपालमा ऊर्जा, पर्यटन, कृषि व्यवसाय र आईटीमा लगानीको ठूलो अवसर रहेको उल्लेख गर्दै स्वास्थ्य, शिक्षा, उत्पादन, निर्माण र यातायात, खानी, बैंकिङ र वित्तीय सेवा जस्ता लगानीका अन्य सम्भावित क्षेत्रहरू पनि रहेको जानकारी गराउनुभयो। अर्थमन्त्री डाक्टर महतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परिकल्पना गर्नुभएको भाइब्रेन्ट गुजरात अवधारणाको प्रशंसा गर्दै राष्ट्रव्यापी रूपमा अनुसरण भइरहेको भाइब्रेन्ट गुजरात विकास मोडल नेपाल लगायत धेरै देशहरूका लागि प्रेरणाको स्रोत भएको बताउनुभयो। आगामी वैशाख 16 र 17 गते नेपालमा लगानी सम्मेलनको आयोजना हुने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले डेडिकेटेड र ट्रंकलाइन विवाद समाधान गर्न सरकारले छानबिन समिति गठन गरेकोमा त्यसको स्वागत गरेको छ। महासंघले बुधबार एक विज्ञप्ति प्रकाशित गरी आफ्नो अनुरोध अनुसार डेडिकेटेड र ट्रंकलाइन विवाद समाधान गर्न गठित छानबिन समितिले समस्याको दीर्घकालीन समाधान पहिल्याउनु पर्नेमा जोड़ दिएको छ। महासंघले तत्काल काटिएका लाइन जोड्न तथा उद्योगहरूले निर्बाध रूपमा काम गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकार लगायत सम्बन्धित सम्पूर्णमा अपील पनि गरेको छ। महासंघले आर्थिक मन्दीको समयमा निजी क्षेत्रका समस्यालाई गम्भीर रूपमा लिएर आगामी दिनमा पनि निजी क्षेत्रका गतिविधिलाई असर पर्ने काम कहीँ कतैबाट नहुनेमा महासंघ आशावादी रहेको बताएको छ।
यसै गरी नेपाल चेम्बर अफ कमर्सले पनि डेडिकेटेड र ट्रंक लाइन विद्युतको महसूल सम्बन्धमा न्यायोचित समाधानका लागि छानबिन समिति गठन गर्ने सरकारको कदम स्वागत योग्य भएको बताएको छ। नेपाल चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, लोड सेडिङको समयमा केही उद्योगमा जडित डेडिकेटेड र ट्रंक लाइन विद्युत महसूलबारे विद्युत प्राधिकरण र उद्योगी बीच मत भिन्नता हुँदा त्यसले समग्र लगानी र व्यवसाय मैत्री वातावरणमा असर पर्ने देखिएको थियो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेलकुद समाचार।
जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेलाई 8 वर्ष कैदसहित 3 लाख जरिवाना र 2 लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको छ। जिल्ला अदालतले बुधबार सजाय निर्धारण गर्दै उनलाई सजाय, जरिवाना र क्षतिपूर्ति निर्धारण गरेको हो। जबरजस्ती गर्ने मुद्दामा जिल्ला अदालतले दोषी ठहर गर्दै उक्त सजाय निर्धारण गरेको हो। यसअघि जिल्लाले पीड़ितलाई बालिक ठहर गरेको थियो। गौशाला 26 परेको मानसिक असरलाई समेत ख्याल गर्दै 2 लाख क्षतिपूर्ति भराउने जिल्लाको फैसलामा भनिएको छ। नेपाल एफएफ क्लब र नेपाल पुलिस क्लब सुर्खेतमा जारी 34 राष्ट्रिय पुरूष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो। एपीएफले गण्डकीलाई 25-23, 25-20 र 25-15 पराजित गरेको हो। यो जितसँगै एपीएफ विभागीय टोली पुलिससँग फाइनलमा भेट्ने भएको छ। यता दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनायो। पुलिसले आर्मीमाथि 25-21, 25-23 र 25-19 जित निकालेको हो। अब बिहिबार हुने फाइनल खेलमा एपीएफ र पुलिसले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै तेस्रो स्थानका लागि आर्मी क्लब र गण्डकीले खेल्नेछन्। झिङटुङ क्रस कन्ट्री दौड़को 8 संस्करण माघ 6 हुने भएको छ। आयोजकले बुधबार पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो। नुवाकोट स्थित बेलकोट गरी नगरपालिका वार्ड नम्बर 5 आयोजना हुने प्रतियोगितालाई प्राविधिक सहयोग तथा संयोजन एथलेटिक परिवार नेपालले गर्नेछ। प्रतियोगिता वार्ड नम्बर 5 स्थित कोलपुटारबाट शुरू भई बेलिनी छाप, राजओडार, खड्का छाप, सालचौर हुँदै फेरि कोलपुटारमा आएर समाप्त हुनेछ। यो दौड़को दूरी 13.4 किलोमिटर कच्ची बाटो रहेको छ। प्रतियोगितामा खुला महिला पुरूष, स्थानीय पुरूष, भेटरान खुल्ला पुरूष, खुल्ला जुनियर 16 वर्ष मुनिका छात्र छात्र, स्थानीय 16 वर्ष मुनिका छात्र छात्र, 45 माथिका स्थानीय पुरूष र स्थानीय आमा सम्म गरी 10 विधा समेटिएको छ। नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेश समितिको आयोजनामा 27 र 28 जीपी कोरेला स्मृति प्रथम श्रमिक कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। 7 विधामा हुने खेल 7 प्रदेश र बागमती प्रदेशका जिल्ला एनटीयूमा आबद्ध महिला र पुरूष गरी 232 खेलाड़ीले प्रतियोगितामा सहभागिता जनाउनेछन्।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी र गण्डकी प्रदेशको पहाड़ी भूभागमा आंशिक बदली रही, बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। साथै तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु कुहिरो लाग्ने भएकाले चिसोबाट बस्न आवश्यक उपायसहित सतर्कता अपनाउन मौसम पूर्व अनुमान महाशाखाले अनुरोध गरेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 21.8 डिग्री सेल्सियस, न्यूनतम 7.8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 18.8 डिग्री सेल्सियस, न्यूनतम 4.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 21.1 डिग्री सेल्सियस, न्यूनतम 8.7 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 22.8 डिग्री सेल्सियस, न्यूनतम 5.1 डिग्री सेल्सियस र दिपायलको अधिकतम 24.6 डिग्री सेल्सियस, न्यूनतम 4.4 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भारतसँग भएका सम्झौता नेपाल र नेपालीको हित एवं आर्थिक विकासको पक्षमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा संसदीय समितिमा स्पष्ट। यौन शोषण तथा व्यक्ति बेपत्ता आरोप लागेका रामबहादुर बमजन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोद्वारा सार्वजनिक निजको साथबाट 4 करोड़ रूपियाँ भन्दा बढ़ी बरामद। क्रिकेटर सन्दीप लामी छानेलाई बलात्कार मुद्दामा 8 वर्ष कैद 3 लाख जरिवाना र 2 लाख क्षतिपूर्ति भराउन जिल्ला अदालत काठमाडौँको आदेश र भूटानमा हिजो सम्पन्न निर्वाचनमा लिबरल पीपुल्स डेमोक्रेटिक पार्टी पीडीपीलाई स्पष्ट बहुमत प्राप्त। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।